Okay. الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. تو پچھلے ٹرم میں ہم نے حدیث کی آخری کلاس پڑھی تھی. اس ٹرم کو جب ہم نے شروع کیا ہے تو اس کے بعد سے ہماری صرف قرآن کی کلاسز ہو رہی ہیں. حدیث میں ہماری جو ٹیکسٹ بک ہے وہ زاد الطالبین ہے. نئے لوگوں کے لیے تھوڑی سی انٹروڈکشن کہ زاد الطالبین ایک مختصر حدیثوں کی کتاب ہے. اس کو کمپائل کرنے والے حضرت مولانا عاشق الٰہی بلند شہری رحمۃ اللہ علیہ ہیں, جو کہ دارالعلوم دیوبند کے فارغ التحصیل ہیں, اور انہوں نے متعدد مدارس میں پڑھایا, اور آخر میں انہوں نے پاکستان میں دارالعلوم کراچی میں, جس کو کہ دارالعلوم کورنگی بھی کہا جاتا ہے, وہاں پر پڑھایا, اور اس کے بعد وہ وہاں سے مدینہ منورہ منتقل ہو گئے, اور یہیں پر انہوں نے آخری دم تک سکونت اختیار کی, اور یہیں پر ان کا انتقال ہوا مدینہ منورہ میں, اور جنت البقیع میں ہی حضرت مدفون ہوئے, جیسے کہ ان کی خواہش تھی اور جس مقصد سے وہ مدینہ منورہ میں آ کر کے رہے تھے کہ جنت البقیع میں ہی ان کی تدفین ہو. حضرت نے متعدد کتابوں کو تصنیف کیا, بہت بڑے عالم تھے. حضرت کی ایک تفسیر بھی مکمل موجود ہے, تفسیر قرآن انوار البیان کے نام سے. حضرت نے یہ جو کتاب زاد الطالبین تصنیف کری تو اس میں ان کا خاص مقصد یہ تھا کہ حدیثوں کو اس طرح سے آرگنائز کر کے ایک کتاب تصنیف کی جائے کہ یہ ابتدائی درجے کے طلباء جو کہ یعنی درس نظامی کے طلباء ہوتے ہیں, درس نظامی اس کریکولم کو کہتے ہیں جو کہ ہمارے مدارس عربیہ کے اندر پڑھایا جاتا ہے, اور اس کو پڑھ کر کے پھر آخر میں عالم کی یا عالمہ کی سند ملتی ہے. تو درس نظامی کے جو طلباء ہیں وہ ابتدائی درجے میں اس کو اس طرح سے پڑھیں کہ یہ ان کے عربی گرامر کے سمجھنے میں بھی معاون ہو. تو انہوں نے اس میں حدیثوں کو ایک خاص انداز میں مرتب کیا ہے, خاص انداز میں چیپٹرز اور سیکشن وغیرہ اس طرح سے انہوں نے ترتیب دیے ہیں. اس میں انہوں نے جو حدیثیں نقل کری ہیں یا جمع کری ہیں تو وہ ساری کی ساری حدیثیں صحیح حدیثوں کے کلیکشن میں سے لی گئی ہیں. مشکات المصابیح جو کہ صحیح حدیثوں کی ایک بڑی کتاب ہے, اس کتاب سے ہی انہوں نے ساری حدیثیں سلیکٹ کر کے اپنی یہ چھوٹی سی زاد الطالبین کتاب مرتب فرمائی. تو اس کی اول 30 حدیثیں ہم پچھلے ٹرم میں پڑھ چکے ہیں. ٹھیک ہے, جو اصل کتاب ہے, اصل کتاب کو متن بھی کہا جاتا ہے. ٹھیک ہے, میم تا نون متن. تو متن کے اندر بھی غالباً یہ 30ویں ہی حدیث تھی جو کہ ہم نے آخری ٹرم میں پڑھی, لیکن ہم اپنی کلاس کے اندر آپ کی آسانی کی خاطر متن کو ڈائریکٹلی ریفرنس نہیں کر رہے ہیں. ٹھیک ہے, یعنی اوریجنل کتاب زاد الطالبین کو ڈائریکٹلی ریفرنس نہیں کر رہے ہیں, بلکہ اس کی شرح کو ریفرنس کر رہے ہیں. ٹھیک ہے, شرح یعنی گائیڈ جس کو ہم کہتے ہیں. ہمارے اسکولوں کے نظام کے اندر شرح سے مراد جو ہوتی ہے وہ آنسر گائیڈ ہوتی ہے, یعنی کوشچنز جو ہیں وہ ٹیکسٹ بک میں دیے ہوئے ہوتے ہیں, اور کوشچنز کے آنسرز جو ہیں وہ اسٹوڈنٹس کو خود نکالنے ہوتے ہیں. ٹھیک ہے, تو ٹیچر پڑھاتا ہے, سمجھاتا ہے, اور اس کے لیکچر کی بیسس کے اوپر پھر اسٹوڈنٹس ان کوشچنز کو حل کرتے ہیں. تو لوگوں نے پھر ان ٹیکسٹ بکس کی شروحات لکھ کر کے, یعنی جو کوشچنز ٹیکسٹ بک میں ہوتے ہیں ان کے آنسرز جو ہیں وہ ایک کتابی شکل میں کمپائل کر کے फिर वो गाइड्स की शक्ल में मार्केट में पब्लिश की हुई होती हैं, उन्हीं को शरा कहते हैं। ठीक है, लेकिन ये स्कूल जो सेक्युलर एजुकेशन सिस्टम है उसके अंदर शुरुआत का ये कॉन्सेप्ट है। ठीक है, लेकिन जो यानी दीनी उलूम का जो सिस्टम है, मदारिस का जो सिस्टम है, तो यहाँ पर जो लफ्ज़ शरह इस्तेमाल किया जाता है ना, तो ये इससे सिर्फ ये मुराद नहीं होती है। टेक्स्ट बुक के अंदर क्वेश्चंस होंगे और क्वेश्चंस के आंसर्स शरह के अंदर जमा कर दिए गए होंगे और शरह इस तरह से छाप दी गई होगी। ठीक है, ऐसा भी होता है कि एक टेक्स्ट बुक के क्वेश्चंस यानी मतन के क्वेश्चंस जो है वो शरह की शक्ल में छाप दिए जाते हैं, ऐसा भी होता है। लेकिन ज्यादातर ऐसा होता है कि शरह से मुराद जो है ना वो एक्सप्लेनेशन होती है, एक्सप्लेनेशन जिसको कि आप तफसीर भी कह सकते हैं, तशरीह भी कह सकते हैं, टेक्स्ट बुक की तफसीर या टेक्स्ट बुक की तशरीह। ठीक है, तो इस कॉन्टेक्स्ट में शरह से फिर मुराद ये ली जाती है कि इसके अंदर अगर टेक्स्ट बुक जो है वो उस सब्जेक्ट की पूरी पूरी की पूरी अरबी जुबान में है, तो शरह जो होगी उसके अंदर उसकी अरबी जुबान की का उर्दू तर्जुमा भी होगा और साथ साथ उसकी तशरीह भी होगी। ठीक है, तो ये शरह का कॉन्सेप्ट है दीनी उलूम के पस मंजर में। ठीक है, तो इसी तरीके से ज़ादो तालिबीन जो कि पूरी की पूरी अरबी जुबान में है, यानी सारी अरबी की हदीसें ही अरबी में ही हदीसें उसके अंदर कलेक्ट करी हैं उन्होंने, तो उसकी शुरुआत जो है फिर ऐसी ही है कि शुरुआत में उनके हदीसों के तर्जुमे भी हैं और तर्जुमों के साथ साथ उनकी लुगवी तहकीक यानी लफ्जी तहकीक जिसको हम कहते हैं, और उसके अलावा तशरीह भी है। तो दो शुरुहात जो हैं वो हमने आपको बताई भी हैं, एक का तो लिंक आपको यहाँ पे भेजा भी है ये रौदतुत तालिबीन के नाम से। ठीक है, ये भी इस लिंक के ऊपर मौजूद है। और दूसरी शरह जो कि हम पिछले टर्म में एक्सेस करते रहे हैं, इस्तेमाल करते रहे हैं, वो है इरशादुत तालिबीन। सही, इरशादुत तालिबीन। तो इसका भी लिंक आप लोगों से पिछले टर्म में तो शेयर किया था लेकिन अभी शेयर नहीं किया, तो अभी मेरा इरादा रौज़तुत तालिबीन को ही रेफर करने का था। तो आप लोगों ने अगर डाउनलोड कर ली है या आपके सामने ओरिजिनल बुक मौजूद है तो आप उसको खोल दीजिए। रौज़तुत तालिबीन के अंदर यानी हदीस नंबर 31, 31 यह है, पेज नंबर 85 के ऊपर, 85 नंबर पेज के ऊपर। ठीक है, तो ये हदीस है, इसको शुरू करते हैं। अल्लाहुम्मा सल्ली अला सैयदना मुहम्मद व अला आले सैयदना मुहम्मद व बारिक वसल्लम। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه। اے اللہ دکھلا دیجئے مجھے حق جیسا کہ وہ واقعی ہے اور مجھے اس کی اتباع کی توفیق عطا فرما دیجئے، بلکہ ہمیں، ارنا الحق، ہمیں، اور دکھا دیجئے ہمیں باطل جیسا کہ وہ واقعی ہے اور ہمیں اس سے اجتناب یعنی بچنے کی توفیق عطا فرما دیجئے۔ اس دعا کے ساتھ شروع کرتے ہیں، حدیث نمبر 31، قال النبی صلی اللہ علیہ وسلم الکبائر الاشراک باللہ وعقوق الوالدین وقتل النفس والیمین الغموس۔ ٹھیک ہے، والیمین الغموس۔ ٹھیک ہے، یہ ہو گئی اس کی عبارت۔ تو ہم نے حدیث کی گویا کہ تلاوت کری، اگرچہ کہ آپ کو پیچھے بتایا تھا سورہ بینہ جو ہم پڑھ رہے تھے کہ تلاوت کا مطلب کیا ہوتا ہے، کہ کلام یعنی اللہ تعالیٰ کا کلام جو پڑھنا ہوتا ہے نا، تو وہ ہم تلاوت کے یعنی اس کے پڑھنے کو تلاوت کہتے ہیں۔ ٹھیک ہے، اور تلاوت جو ہے وہ اللہ تعالیٰ کے کلام کے علاوہ کسی اور کلام کے لیے استعمال نہیں کیا جاتا ہے۔ ٹھیک ہے، لیکن وہاں پر آپ کو یہ بھی بتا دیا تھا کہ کبھی حدیث کے پڑھنے کو بھی تلاوت حدیث کہا جاتا ہے۔ ٹھیک ہے، لیکن اس کا مطلب جو ہے وہ لٹرل میننگ آف تلاوت میں نہیں لیا جاتا، کیونکہ لٹرل میننگ آف تلاوت کیا ہے کہ جس انداز میں کلام والے نے اس کلام کو پڑھا اسی انداز میں پڑھنا۔ ٹھیک ہے تو یہ تلاوت کہلاتا ہے. جیسے کہ قرآن کو جو ہم تلاوت کرتے ہیں نا, تو یہ وہی انداز ہے جس انداز میں اللہ رب العزت نے جبرائیل علیہ السلام کو قرآن سنایا, اور پھر اسی انداز میں جبرائیل علیہ السلام نے نبی علیہ الصلوۃ والسلام کو قرآن سکھایا, اور پھر بالکل اسی انداز میں نبی علیہ الصلوۃ والسلام نے صحابہ کرام کو قرآن سکھایا سنایا. ٹھیک ہے, تو صحابہ کرام بالکل اسی انداز میں پڑھتے ہیں جس انداز میں نبی علیہ الصلوۃ والسلام نے پڑھا. ٹھیک ہے, تو اس وجہ سے نا اس کو تلاوت کہا جاتا ہے. خیر, تلاوت حدیث ہو گئی. اس کے بعد ترجمہ اس کا یہ ہے کہ الکبائرو کا مطلب کبیرہ گناہ ہے. ٹھیک ہے, یعنی بڑی چیزیں, کبائر بڑی چیز کو کہتے ہیں, کبیر کہتے ہیں بڑی چیز کو, اور کبائر جو ہے اس کی جمع ہے. لیکن یہ استعمال جو ہے وہ کبیرہ گناہوں کے لیے ہوتا ہے. تو بڑے گناہوں میں سے چند یہ ہیں, چند یہ ہیں, یہ حدیث کے الفاظ میں نہیں ہے. ٹھیک ہے, بس الکبائر, اور اس کے بعد پھر اس کی خبر دی جا رہی ہے کہ کیا ہوتی ہیں الکبائر. الاشراک باللہ, الاشراک یعنی شرک کرنا, باللہ اللہ کے ساتھ, و اور حقوق الوالدینی, حقوق الوالدینی نافرمانی والدین کی, وقتل النفسی اور قتل نفس کا, نفس سے مراد یہاں پر جان ہے, تو قتل کسی جان کا, والیمین الغموسو اور یمین یعنی قسم, الغموسو جھوٹی. ٹھیک ہے, یعنی جھوٹی قسم. ٹھیک ہے, مراد جھوٹی قسم کھانا ہے. اب اس کی لغات بھی لکھی ہیں انہوں نے, اس کو دیکھ لیتے ہیں. الاشراک شریک بنانا, شریک کرنا. ٹھیک ہے, اب کلاس کی پارٹیسپیشن کے لیے ہم آپ سے یہ پوچھتے ہیں کہ آپ نے لفظ دیکھا الاشراک اور اس کا ترجمہ دیکھا شریک بنانا, شریک کرنا, تو اس کو دیکھ کر کے آپ یہ بتائیے کہ یہ کون سا ٹینس ہے, کون سا صیغہ ہے الاشراک. ٹھیک ہے, چونکہ آپ کو بتاتے رہے ہیں پیچھے, تو اس وجہ سے پوچھ رہے ہیں کہ یہ صیغے کے اعتبار سے یہ لفظ کیا ہے جس کو انگلش میں ٹینس کہتے ہیں. جی حضرات, ماشاء اللہ لمبا چوڑا آپ نے ٹینس لکھ دیا ہے, لیکن یہ ہے نہیں اس کا ٹینس. شریک بنانا, اور ٹرائی کریں, یہ دونوں جواب غلط ہیں اور کافی زیادہ غلط ہیں, تو کوئی اور ٹرائی کریں. جی ٹھیک ہے, چلیں, یہ ڈاکٹر شبیر صاحب کا دوسرا جواب جو ہے نا یہ صحیح ہے کہ یہ اسم مصدر ہے, مصدر میم صاد دال را مصدر. ٹھیک ہے, کیونکہ ترجمہ دیکھیں نا اس کا, بنانا تو آپ کو پہلے کہتے رہے نا, کھانا پینا سونا تیرنا چلنا, یہ سب مصدر ہوتے ہیں, آئی این جی فارمز کہتے ہیں ان کو, سلیپنگ ایٹنگ. ٹھیک ہے, جیسے یہاں پر کیا ہے, ایسوشیٹنگ پارٹنرز ود اللہ, رائٹ, تو ایسوشیٹنگ آئی این جی فارم ہو گیا نا یہ, اس کو جرنڈ بھی کہتے ہیں انگلش میں. اور اردو زبان میں جو مصدر ہوتے ہیں نا, ان کا ترجمہ عموماً نون الف نا سے ختم ہوتا ہے یا نون الف نا پر ختم ہوتا ہے. ٹھیک ہے, تو الاشراک شریک بنانا, ٹھیک ہے, یہ مصدر ہے. اشرک یشرک اشراکن, اشرک اس کا فعل ماضی ہے, یشرک اس کا فعل مضارع ہے, اور اشراک جو ہے نا وہ ہے مصدر, اسم مصدر. ٹھیک ہے, باللہ میں با جو ہے وہ حرف جر ہو گیا, اور لفظ اللہ یہ اللہ تعالی کا ذاتی نام ہے, تو اللہ کے ساتھ. ٹھیک ہے, اچھا اس کی لغات میں ہی انہوں نے اس کی ایکسپلینیشن تھوڑی سی دے دی ہے کہ اللہ تعالیٰ کا ارشاد ہے ان الشرک لظلم عظیم. ٹھیک ہے, قرآن کی آیت ہے یہ کہ بے شک شرک بہت بڑا ظلم ہے, گناہ ہے. ٹھیک ہے, اچھا ظلم سے مراد جو ہوتی ہے وہ سارے گناہوں کو بھی قرآن میں ظلم ہی کہا جاتا ہے. حقوق الوالدینی میں حقوق جو لفظ ہے یہ اقا یا اقو, ٹھیک ہے, اقا کے بعد جو یہ نون لکھا ہوا ہے نا, تو نون لکھنے کا مطلب یہ ہوتا ہے کہ عربی زبان میں میں پیٹرنز ہوتے ہیں. تو نون اس لیے لکھا جاتا ہے کیونکہ نصرا فعل ایک ہوتا ہے, نصرا, ٹھیک ہے, نصرا کا مطلب اس نے مدد کی. تو نصرا ینصرو, ٹھیک ہے, یہ ایک مشہور پیٹرن ہے. نصرا ینصرو, نصرا ماضی, ینصرو مضارع, ٹھیک ہے. تو جس پیٹرن کے اوپر نصرا ینصرو ہے نا, اسی پیٹرن کے اوپر اقا یا اقو بھی ہے. یہ اقا جو فعل ہے, ٹھیک ہے, اس کا فعل مضارع نصرا ینصرو کے پیٹرن پر ہے. تو یہ اقا اصل میں کیا تھا؟ یہ اقا نہیں تھا اصل میں, ٹھیک ہے, یہ اصل میں کیا تھا؟ اقا اقا قا, ٹھیک ہے, یعنی عین کے اوپر زبر, قاف کے اوپر زبر, اور دوسرا قاف اس کے اوپر بھی زبر. تو یہ اقا تھا اصل میں, ٹھیک ہے. دونوں قاف کو آپس میں مرج کر دیا, ادغام کر دیا, ٹھیک ہے, غم کر دیا, ان کو مدغم کر دیا, اردو میں کہتے ہیں مدغم کرنا, ٹھیک ہے. تو جب دونوں کو مرج کر دیا نا, تو پھر ایک ہی قاف لکھتے ہیں اور اس کے اوپر تشدید ڈال دیتے ہیں. تشدید ڈالنے سے کیا ہوتا ہے کہ ہمیں دو قاف لکھنے کی ضرورت نہیں پڑتی, بلکہ ہم سمجھ جاتے ہیں کہ اس ایک ہی قاف کو ہمیں دو مرتبہ پروناؤنس کرنا ہے. ایک مرتبہ ہم نے سکون کے ساتھ پروناؤنس کرنا ہے اور دوسری دفعہ زبر کے ساتھ پروناؤنس کرنا ہے, ٹھیک ہے. جیسے ہم کہتے ہیں نا اق قا, تو پہلی دفعہ قاف کے اوپر رک رہے ہیں اور دوسری دفعہ قاف کے اوپر زبر قا, ٹھیک ہے. تو یہ دو قافوں کو آپس میں مرج کر دیا گیا ہے. اصل میں یہ تھا اق قا اور اس کا مضارع تھا یعققو, ٹھیک ہے, یہ تھا اس کا مضارع. جیسے ینصرو ہوتا ہے اسی طرح یعققو, ٹھیک ہے. یہ آپ لوگوں کو بس ایک یعنی ٹپس, ایک کیا کہتے ہیں آئس برگ کی ٹپ خالی آپ کو دے رہے ہیں. ظاہر ہے آپ کو ایسے تو بات پوری سمجھ میں نہیں آئے گی, لیکن اندازہ ہو جائے گا کہ اس طریقے سے عربی زبان میں ورڈز ہوتے ہیں. تو نون کا یہ مطلب ہے اس کا, ٹھیک ہے, کہ نصرہ ینصرو کے بدن پر اقاقا یا اقوقو اصل میں یہ فعل ہے. اور اقوقن یہ اس کا مصدر ہے, اقوق اس کا مصدر ہے, ٹھیک ہے, جس کا مطلب ہوتا ہے نافرمانی کرنا, ٹھیک ہے. تو اقا کا مطلب کیا ہوا پھر؟ اس نے نافرمانی کی, فعل ماضی ہے, اور اقوق اس کا مصدر ہے نافرمانی کرنا. تو اقوق الوالدین کا مطلب نافرمانی والدین کی, نافرمانی والدین کی, ٹھیک ہے. تو یہ کون سا کنسٹرکشن ہوا ذرا آپ لوگ بتائیں, حقوق الوالدینی جو ہے وہ کون سا مرکب یا کون سا کنسٹرکشن بنا؟ جی ہاں, میں نے وہ میوٹ کیا ہوا تھا. مرکب اضافی ہے, مضاف مضاف الیہ, ٹھیک ہے. اب تو آ رہی ہے آواز, اب آواز آ رہی ہے نا, ٹھیک ہے, ٹھیک ہے. تو یہ مضاف مضاف الیہ ہے, حقوق مضاف ہو گیا, الوالدینی اس کا مضاف الیہ ہو گیا. اس کے بعد پھر قتل النفسی, یہ بھی مضاف مضاف الیہ ہی ہے. قتل کا مطلب ہوتا ہے مار ڈالنا, ٹھیک ہے, جیسے انہوں نے لکھا ہوا ہے نا قتلہ, قتلہ تو فعل ماضی ہے اور یہ بھی نصرہ ینصرو کے ہی پیٹرن پر ہے, جب بھی نون لکھا ہوا ہے اس کے سامنے, ٹھیک ہے. تو قتلہ تو فعل ماضی ہو گیا, اور قتلن جو ہے نا یعنی قتل یا قتلن کہیں, قتلن کہیں, قتلن کہیں, ایک ہی بات ہے, ٹھیک ہے. تو یہ ہے اس کا مصدر, جس کا مطلب ہوتا ہے مار ڈالنا, ٹھیک ہے. مصدر کی عموماً پہچان یہ ہوتی ہے کہ اس کا جو مڈل لیٹر ہوتا ہے نا اس کے اوپر سکون ہوتا ہے, ٹھیک ہے, اور لاسٹ لیٹر کے اوپر یعنی کچھ بھی ہو سکتا ہے ڈپینڈنگ آن ہاؤ یو آر یوزنگ اٹ. تو قتلن بھی ہو سکتا ہے اگر حالت نصب میں ہوگا تو, اور اگر حالت رفع میں ہے تو قتلن بھی ہو سکتا ہے, اگر حالت جر میں ہے تو قتلن بھی ہو سکتا ہے, ٹھیک ہے. تو یہ قتلن کا مطلب یہ نہیں ہے کہ مصدر جو ہے نا وہ آخر میں دو زبر کے ساتھ ہی ہونا ضروری ہے, یہ نہیں ہوتا, ٹھیک ہے. آخر میں دو زبر ہے نا وہ صرف حالت کی وجہ سے ہے, یہ بس اس کا کوئی مقصد نہیں ہے. بہرحال قتل کا مطلب ہوتا ہے مار ڈالنا. قال تعالی فلا یسرف فی القتل, ٹھیک ہے, کہ قتل میں اسرفا یسرف اسراف, شاید میرے پاس کا ترجمہ نہیں ہے, میں دیکھ نہیں سکا ہوں, لیکن اسرفا یسرف کا مطلب تو یعنی بات کو بڑھانا ہوتا ہے, اسراف کرنا جس کو کہتے ہیں نا. تو فی القتل شاید قتل کے اندر آگے نہ بڑھو, یہ بہرحال اس کا ترجمہ مجھے نہیں معلوم. تو یہ قرآن کے اندر اس طریقے سے قتل کا لفظ استعمال ہوا. یمین یہ قسم کو کہتے ہیں, جمع اس کی ایمن ہے اور ایمان بھی ہوتی ہے اس کی جمع, ٹھیک ہے. تو یمین ایک لفظ ہو گیا جس کا مطلب ہے قسم. الغموس، یعنی یمین کے ساتھ انہوں نے ایمن اور ایمان دونوں لکھ دیے، ان دونوں ان کا مطلب بھی قسم ہی ہوتا ہے، ٹھیک ہے، بس یہ یہاں پہ مراد ہے. الغموس کا مطلب ہوتا ہے جان بوجھ کر قسم کھانا. اچھا، جمع اس کی ہوتی ہے غمسن، اور غمسا اس کا فعل ماضی ہے، ٹھیک ہے، اور یہ غربا یضربو کے وزن پر ہوتا ہے، ٹھیک ہے. نہیں، یمین کا مطلب جو ہوتا ہے وہ رائٹ ہینڈ بھی ہوتا ہے، ٹھیک ہے. اصحاب الیمین و اصحاب الشمال سورہ واقعہ کے اندر جیسے، ٹھیک ہے. تو یہ عربی کے اندر ہوتا ہے کہ ایک ہی لفظ جو ہوتا ہے اس کے کئی معنی بھی ہوتے ہیں، صحیح ہے. تو یمین کا معنی قسم بھی ہوتا ہے، اور یمین کا معنی رائٹ ہینڈ یا سیدھی طرف بھی ہوتا ہے. تو جو لفظ ہے نا الغموس، اس کی تحقیق ہو رہی ہے کہ اس کی جمع غمس ہوتی ہے، اور غمسا اس کا فعل ماضی ہوتا ہے. اس کے آگے جو ضاد لکھا ہوا ہے نا، ضاد جو ہے یہ دوسرا پیٹرن ہے. جیسے نصر ینصرو آپ کو بتایا نا، نون کا مطلب ہوتا ہے نصر ینصرو، پیٹرن فالو ہو رہا ہے یہاں پر. اسی طرح ضاد کا مطلب ہوتا ہے ضربا یضربو والا پیٹرن فالو ہو رہا ہے، ٹھیک ہے. تو ضربا یضربو فرق ہے نا ینصرو اور یضربو کے اندر، ٹھیک ہے. یضربو میں را کے نیچے زیر ہے، اور ینصرو میں جو جو لیٹر تھا ینصرو صاد کے اوپر پیش تھا، ٹھیک ہے. تو یہ دونوں ڈفرنٹ پیٹرنز ہیں. تو ضربا یضربو پیٹرن پر غمسا یغمسو یہ اس کا مضارع بنے گا یغمسو. لیکن مضارع انہوں نے لکھا نہیں ہے، بلکہ اس کی جگہ صرف ضاد لکھ دیا ہے، ٹھیک ہے. غمس جو ہے وہ اس کا مصدر ہے، غمس جس کا مطلب ہوتا ہے ڈبونا. اس میں آدمی گناہ میں ڈوب جاتا ہے، ٹھیک ہے. تو غموس کا جو با محاورہ ترجمہ بنا نا، وہ بنا جھوٹی قسم کھانا. کیونکہ جب انسان بہت زیادہ قسم کھاتا ہے تو پھر وہ قسمیں جو ہوتی ہیں نا وہ جھوٹی ہو جاتی ہیں، یعنی وہ پھر وہ کنٹرول نہیں کر پاتا اپنے اس قسم کھانے کے فعل کو، اور جھوٹ بولنا شروع کر دیتا ہے. تو اس وجہ سے یمین الغموس کا معنی جو لیا جاتا ہے، مفہوم جو لیا جاتا ہے، وہ جھوٹی قسم ہی لیا جاتا ہے، ٹھیک ہے. اگرچہ کہ ڈکشنری میں اگر آپ اس کا ترجمہ دیکھیں تو جھوٹا اس کا ترجمہ نہیں ہوگا، صحیح ہے، بلکہ ڈبونا یہ اس کا ترجمہ ہوگا ڈکشنری میں. اچھا، تشریح. اس حدیث پاک میں چار بڑے گناہوں کو بتایا گیا ہے. الاشراق باللہ، ان میں سے پہلا یہ ہے کہ انسان اپنے رب کے ساتھ کسی دوسرے کو شریک قرار دے، ٹھیک ہے. تو سب سے بڑا گناہ وہ کیا ہے؟ اللہ تعالی کے ساتھ شریک قرار دینا، ٹھیک ہے. اب یہ ہم انٹلیکچولی تو یہ بات جانتے ہیں، ٹھیک ہے، کہ اللہ تعالی کے ساتھ شرک کرنا بہت بڑا گناہ ہے یا سب سے بڑا گناہ ہے، ٹھیک ہے، یعنی یہ ہمارے علم میں ہے. لیکن ہم اکثر جو ہے نا اس بات کی اہمیت کو فیل نہیں کر پاتے کہ شرک کرنا سب سے بڑا گناہ، سب سے بڑا ظلم ہے شرک کرنا، ٹھیک ہے. کیونکہ ہم اس بات کو فیل نہیں کر پاتے ہیں نا، اس وجہ سے ہم اکثر ان لوگوں کے کو سپورٹ کرنا شروع ہو جاتے ہیں جو کہ اللہ کے ساتھ شریک کرتے ہیں، اس بنا پر کہ وہ دوسرے گناہ نہیں کرتے، ٹھیک ہے. ہم ان لوگوں کو سپورٹ کرنا شروع ہو جاتے ہیں، ان کے ساتھ ہمدردی کرنا شروع ہو جاتے ہیں جو کہ شرک تو کرتے ہیں لیکن دوسرے گناہ نہیں کرتے، ٹھیک ہے. اور اس کے برعکس ہم ان لوگوں کو بہت برا سمجھنا شروع ہو جاتے ہیں جو کہ دوسرے گناہ کرتے ہیں لیکن شرک نہیں کرتے، ٹھیک ہے. کیا مطلب؟ یعنی ایمان والے، ٹھیک ہے. تو ہم یہ کیوں کرتے ہیں؟ ہم یہ اس لیے کرتے ہیں کہ ہم ریئلائز نہیں کرتے کہ شرک جو ہے نا وہ کتنا بڑا گناہ ہے، اور سب سے بڑا گناہ ہے، ایکچولی سب سے بڑا گناہ ہے، ٹھیک ہے. اور یہ گناہ اللہ کے ساتھ ہوتا ہے، ٹھیک ہے. ہم ان چیزوں کو گناہ زیادہ سمجھتے ہیں یا زیادہ بڑا گناہ سمجھتے ہیں جو ہمارے ساتھ کوئی کرتا ہے، ٹھیک ہے. ہم اس چیز کو زیادہ بڑا نہیں گناہ سمجھتے جو وہ اللہ کے ساتھ کرتا ہے، ٹھیک ہے. تو اب اس بات کے اوپر تھوڑا سا اگر ہم غور کر لینا تو اس کا نتیجہ کیا سامنے آتا ہے، इसका नतीजा अगर आप लोग गौर करके थोड़ा बताएं, थोड़ा सा मैथमेटिक्स के स्टूडेंट्स इंशाल्लाह होंगे यहाँ पर, इंजीनियर्स भी होंगे, राइट, तो वो है ना इक्वेशन बनाए इसके ऊपर कि क्या कंक्लूजन निकलता है इस बात से कि कोई हमारे साथ गुनाह करे, यानी हमारे साथ ज्यादती करे, हमें धोखा दे, हमें मार दे, हमारे किसी अजीज को कत्ल कर दे, तो हम उसको बहुत जालिम समझते हैं। लेकिन वो बंदा अल्लाह के साथ शिर्क करे तो हम उसको जालिम नहीं समझते, बल्कि हम अक्सर उसके साथ हमदर्दी करना शुरू हो जाते हैं। तो इससे क्या नतीजा निकलता है, लॉजिकल कंक्लूजन क्या निकलता है इस बात से? जी 20 हजरात सारे के सारे मैच्योर्ड हैं, नफ्स परस्ती ज्यादा है अल्लाह परस्ती से। अब ये ऐसा नहीं होना चाहिए कि सुनी सुनाई जो बहुत ज्यादा सुनते रहते हैं ना, फिर वही चीज आगे नकल कर दें। ऐसी बात करें जो कि इस वक्त जो की जा रही है ना उसको एक्सप्लेन कर सके, ठीक है। अभी नफ्स परस्ती ज्यादा है अल्लाह परस्ती से, ठीक है, बात भी सही है आपकी, लेकिन ये तो इस वक्त जो जवाब है वो तो इस बात का होना चाहिए ना जो कि अभी की जा रही है। जी ये बात इन्होंने फरमाई कि अल्लाह के मुकाबले में हमारी नजर में हमारी अहमियत ज्यादा है, ठीक है, अल्लाह के मुकाबले में हमारी नजर में हमारी अहमियत ज्यादा है, ठीक है। इस वजह से जब कोई हमारे साथ ज्यादती करता है ना वो हमें ज्यादा बुरा लगता है, और जो अल्लाह के साथ ज्यादती करता है वो हमें कम बुरा लगता है, ठीक है। तो ये जो है ना इस मौके का जवाब था। बाकी जो आपके सारे जवाब हैं वो सही बातें आप कर रहे हैं, लेकिन इस मौके का जवाब नहीं है वो, ठीक है। इस मौके का जवाब ये है कि हमारी निगाह में हम ज्यादा बड़े हैं अल्लाह के मुकाबले में, ठीक है। इसी को नफ्स परस्ती कहा जाता है, इसी को यकीन की कमजोरी भी कहा जाता है, इसी को अल्लाह की मोहब्बत की कमी भी कहा जाता है, ठीक है, राइट। अब क्लियर है बात इंशाल्लाह। तो शिर्क जो है ना उससे बड़ा कोई गुनाह नहीं हो सकता, चाहे आप बर्मा में उठा करके कितना ही कुछ कर दें, ठीक है। उन लोगों का असल मसला ये नहीं है कि उन्होंने बर्मा के मुसलमानों के साथ ये किया है, ठीक है। उन लोगों का असल मसला जो है ना वो शिर्क है, शिर्क, ठीक है। ये नहीं है कि जी उन्होंने आज मुसलमानों को मार दिया तो वो ज्यादा बुरे हो गए, मुसलमानों के साथ ये ज्यादतियां कर दी तो वो ज्यादा बुरे हो गए, नहीं, वो पहले से ज्यादा बुरे थे और वो शिर्क की वजह से ज्यादा बुरे थे, ठीक है। तो ये बात हमें क्लियर करनी है अपने जहन में, हमारे जहन में ना ये शिर्क का कॉन्सेप्ट क्लियर होना चाहिए, बिल्कुल क्लियर होना चाहिए। दूसरा है उकूकुल वालिदैन, सही है। उकूकुल वालिदैन का मतलब होता है, ये फरमाया कि दूसरा बड़ा गुनाह वालिदैन की नाफरमानी है। उलमाए कराम रहमतुल्लाह अलैहिम ने लिखा है कि वालिदैन के बारे में तीन बातों का खूब ख्याल रखा जाए। अव्वल ये कि उनको किसी किस्म की तकलीफ ना दे, ना जुबान से, ना हाथ से, और ना ही किसी और तरह से। दोम ये कि अपनी जानो माल में से जितना भी मुमकिन हो उन पर खर्च करे। सोम यह कि जिस वक्त भी वो बुलाएं हाजिर हो जाए। हदीस में आता है कि इंसान को वालिदैन की नाफरमानी की सजा दुनिया में ही मिल जाती है, ठीक है। तो अब यहां पर थोड़ी सी तफसील जरूरी है, ठीक है। एक बात तो यह है कि जो यहां पर लिखा गया है वो तो बेशक बिल्कुल सही है, बिल्कुल सच है, ठीक है, कि हम वालिदैन को तकलीफ नहीं दे सकते, ठीक है। उनको उफ तक कहने से कुरान ने मना कर दिया, और किसी सहाबी का गालबन कौल है, हज़रत अली रज़ियल्लाहु अन्हु का गालबन या उमर रज़ियल्लाहु अन्हु का, कि अगर उफ से भी कम दर्जा कोई होता ना उनको तकलीफ देने का, उफ से भी कम दर्जा होता तो अल्लाह ताला उसका नाम इस्तेमाल करते, उफ का नाम इस्तेमाल ना करते। लेकिन उफ जो है ना ये कम से कम चीज है जिससे कि अगले बंदे को तकलीफ होती है। जैसे उसने कोई आपसे बात कही और आपने कहा उफ, जैसे हम उर्दू में कहते हैं उफ क्या मसला है, उफ, ठीक है। तो उफ से जो है ना उस बंदे को फिर एक एक दिली तौर पर तकलीफ होती है, ठीक है। तो उस कम से कम दर्जे से मना कर दिया, ठीक है। तो फिर जब कम से कम दर्जे से मना कर दिया, अब अकल इस्तेमाल की, यहां इस अकल इस्तेमाल करनी होती है, ठीक है। अकल जो है ना वो दीन के खिलाफ इस्तेमाल नहीं करने की इजाजत है, लेकिन दीन को फर्दर समझने के लिए अकल इस्तेमाल करने की जरूरत पड़ती है, ठीक है। तो यहां पर अकल कैसे इस्तेमाल करेंगे? अकल ऐसे इस्तेमाल करेंगे कि अगर कम से कम दर्जे की मुमानियत कुरान में आ गई तो इसका मतलब यह है कि इससे ज्यादा दर्जे तो और भी ज्यादा सख्ती के साथ मनाए, ठीक है। तो वो ज्यादा दर्जे क्या है? जुबान से तकलीफ पहुंचाना, ठीक है। क्योंकि जुबान से आप पूरा कलमा कहते हैं ना, उफ में तो आप जुबान इस्तेमाल करके कलमा नहीं कह रहे, उफ में तो आपने बेसिकली एक आवाज निकाली है खाली, जिसका कोई मतलब नहीं होता, ठीक है। लेकिन उससे आगे बढ़ के क्या होता है? जब आप बाकायदा कलिमात कहते हैं जुबान से, जिनके मीनिंग्स होते हैं, वो उससे ऊपर का दर्जा है। और उसके ऊपर का दर्जा यह है कि आप बाकायदा फिजिकली किसी को तकलीफ दें, हाथ से तकलीफ दें, पैर से तकलीफ दें, कि बाप को जो है वो पैर से मार दिया, माँ को जो है थप्पड़ मार दिया, ठीक है। आजकल ऐसे वाकयात भी सुनने को मिलते हैं, माँ को थप्पड़ मार दिया, सही है। हत्ता कि यहां तक आया था, ये सऊदी अरबी की खबर थी, कि किसी ने अपनी माँ को जला दिया, जला दिया, और उसकी राख जो है वो रेगिस्तान में जाकर के फेंक दी, सही। तो इस किस्म के वाकयात भी हैं। दूसरा ये यहां पे लिखा है कि जान माल से जितना भी मुमकिन हो उन पर खर्च करें, ठीक है। तो इसमें जितना मुमकिन हो, इस इंसान को अल्लाह ताला ने इस्तेआत दी है तो उतना खर्च करें, और इसके अंदर जो है वो ये ना करें कि जी क्या मसला है, मेरे वालदैन के ऊपर ही सारा खर्च हो जाएगा तो फिर मैं अपने ऊपर, अपने बीवी बच्चों पर क्या खर्च करूंगा, ठीक है। तो इसके अंदर जो है वो एतदाल तो रखना होता है, कुछ जिम्मेदारियों का भी ख्याल रखना है। ऐसा भी नहीं है कि बिल्कुल ही सब कुछ खत्म कर दें, लेकिन इसमें कंजूसी ना करें कि जी यानी यहां पर जो है वो पैसे बचाए और दूसरी जगहों पर जो है वो पैसों का इसको ख्याल ना हो, ठीक है। तो तीसरा ये है कि जब वो बुलाएं तो हाजिर हो जाएं, हत्ता कि हदीसे पाक आपने सुनी होगी कि अगर नफली नमाज पढ़ रहे हों और वालिदैन में से कोई आवाज दे तो उसको तोड़ देना जायज है, नमाज तोड़ करके उसका जवाब देना। और नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम इस तरह से है कि मैं नमाज पढ़ रहा होता और मेरी माँ मुझे पुकारती मोहम्मद, तो मैं नमाज तोड़ देता और वहां पहुंच जाता माँ के पुकार के जवाब में, ठीक है। और आखिरी बात यह है कि इंसान की को वालदैन की नाफरमानी की सजा दुनिया में ही मिल जाती है, ठीक है। तो ये तो एक मुशाहिदा भी है और यानी यही हमें बताया गया है और हमने खुद देखा भी है, यानी मुशाहिदा भी यही है कि वालदैन की नाफरमानी की सजा दुनिया में ही मिल जाती है। अब इसके अंदर थोड़ी सी एक यानी मार्फत की बात है, वो ये है कि वालदैन जो होते हैं ना, उनका ताल्लुक जो होता है ना वो खास तौर पर इस दुनिया के साथ होता है, ठीक है। खास तौर पर इस दुनिया की जिंदगी के साथ होता है, ठीक है। ये अल्लाह ताला का फजलो एहसान है वालिदैन के ऊपर, अल्लाह ताला का फजलो एहसान है वालिदैन के ऊपर कि अल्लाह ने वालिदैन की रजा के अंदर जन्नत यानी आखिरत की कामयाबी भी रख दी है, ठीक है। वालिदैन की रजा में आखिरत की कामयाबी और आखिरत के वादे भी रख दिए हैं, ठीक है। तो ये तो अल्लाह का फजल है कि इससे जो है वालदैन की और इज्जत बढ़ गई और वालदैन की जिंदगी जो है वो और आसान हो गई, कि भाई अपने बच्चों को अगर वो दीनदार बनाएंगे, दीन का शऊर अता करेंगे, तो फिर उनके बच्चे जो है वो अल्लाह की रजा की खातिर वालदैन को और भी ज्यादा सहूलत देंगे, और भी ज्यादा उनकी खिदमत करेंगे, और भी ज्यादा उनके साथ सब्र और बर्दाश्त का मामला करेंगे, ठीक है। क्योंकि जो दीनदार होता है, नेक होता है, उसको आखिरत की कमाई की बहुत फिक्र होती है, ठीक है। तो उसको अगर आखिरत की कमाई वालदैन के रास्ते से मिल रही है तो वो तो कितना और वालदैन की खिदमत करेगा, तो वालदैन के तो वारे न्यारे हो गए ना, राइट। तो ये अल्लाह का फजल है ना, ये अल्लाह ही ने ये काम किया ना, किसी और ने तो ये नेमत वालदैन को नहीं दी है। तो वालदैन को भी सोचना चाहिए कि भाई अल्लाह ने हमारे ऊपर इतना फजल किया तो हम अल्लाह का भी ख्याल करें, सही है। तो ये तो वालदैन की सोचने की चीज है। लेकिन यहां पर हम जो बात कह रहे थे ना, वो ये कह रहे थे कि वालदैन जो है उनका ताल्लुक जो है वो दुनियावी जिंदगी से किस तरीके से है कि वालिदैन का ताल्लुक उनकी औलादों के साथ जो है ना वो बायोलॉजिकल ताल्लुक होता है, ठीक है। बायोलॉजिकल, इसी को बायोलॉजी कहते हैं कि इन जो लिविंग सेल्स होते हैं उन लिविंग सेल्स के बारे में जो साइंस है उस साइंस को बायोलॉजी कहते हैं। तो ये जो ताल्लुक है हमारा वालिदैन के साथ, ये बायोलॉजिकल ताल्लुक है, और बायोलॉजी जो होती है वो सारी की सारी इस दुनिया से ताल्लुक रखती है, ठीक है। उसका ताल्लुक रूहानियत से नहीं होता, उसका ताल्लुक फिजिकल वर्ल्ड से होता है, ठीक है। तो अल्लाह ताला ने मामला इस कायनात में ऐसे रखा है कि जैसा मामला होता है ना वैसा ही उसके साथ हिसाब किताब होता है, ठीक है। तो वालिदैन का ताल्लुक चूंकि इस फिजिकल वर्ल्ड के साथ है, तो इस वजह से खासकर वालिदैन की खिदमत में और वालिदैन की रजा में अल्लाह ताला ने इस दुनिया की कामयाबी पोशीदा रखी है। आखिरत की तो रखी ही है, ठीक है, लेकिन इस दुनिया की कामयाबी खास वालिदैन की खिदमत और वालिदैन की रजा के साथ पोशीदा रखी है, ठीक है। तो जो इस वालिदैन की खिदमत करता है और यानी उनके साथ अच्छा मामला रखता है ना, तो उसको आप देखेंगे जरूर बिल जरूर आपको नजर आएगा कि उसको रिस्क की तंगी नहीं होगी, रिस्क का मामला ना उसका खुला ही होगा, ठीक है। अच्छा आगे चलते हैं, कत्लुन नफसी। अच्छा बस हाँ, यहां पर एक बात जो है वो बहुत अहम है जो कि इस शरह के अंदर नहीं लिखी हुई है, लेकिन वैसे आप सुनते ही रहते होंगे, दूसरी शरह में भी लिखी हुई है कि वालिदैन की फरमा बरदारी के अंदर जो है ना एक शर्त को जरूर बिल जरूर मलहूज खातिर रखना पड़ता है, और वो शर्त ये है कि नबी अलैहिस्सलाम ने फरमाया ला ताअता लिमखलूकिन फी मासियतिल खालिक, ठीक है, कि किसी मखलूक की ताअत नहीं की जाएगी, अताअत नहीं की जाएगी अल्लाह की नाफरमानी में, ठीक है। तो ये जो उसूल है ये वालिदैन पर भी अप्लाई होता है कि वालिदैन अगर बच्चों को कोई ऐसा काम करने के लिए कह रहे हैं जो कि हराम है, ठीक है, शरीयत के खिलाफ है, ठीक है, तो उस मामले में वालिदैन की फरमाबरदारी करना गुनाह होगा, ठीक है। तो ये जो हदीस है ना इसके अंदर ये तफसील नहीं है, इस हदीस में सिर्फ हुकूक वालिदैन नाफरमानी को बुरा कबीरा गुनाह करार दिया गया है, ठीक है। तो फिर दीन को हम ये बात भी एक उसूल की हम याद रखा करें कि दीन जो है वो एक हदीस से नहीं समझा जाता कि एक हदीस को हमने सुना और हमें पूरा का पूरा दीन समझ में आ गया, ठीक है। दीन समझने के लिए हमें पूरे हदीस के मजमुए को समझना होता है, इसी को फिका कहते हैं। जब भी फुकहाए कराम ने जो फिका मुरतब करी वो एक दो हदीसों के बेसिस पर मुरतब नहीं करी, बल्कि पूरे मजमुए हदीस और पूरे जो है वो कुरान की तफसीर को सामने रख के मुरतब करी, ठीक है। तो इस हदीस को हम जो है ना वो दूसरी हदीसों की रोशनी में समझेंगे, और दूसरी हदीस क्या कहती है, ला ताअता लिमखलूकिन फी मासियतिल खालिक, ठीक है। तो यानी अल्लाह की नाफरमानी और रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी में वालिदैन की भी फरमाबरदारी नहीं की जाएगी, ठीक है। इस मामले में एक सबसे बड़ा चैलेंज जो आता है ना वो ये आता है कि औलाद जो होती है वो वालिदैन के बहुत ज्यादा इन्फ्लुएंस में होती है, बहुत ज्यादा इन्फ्लुएंस में होती है, ठीक है। दो तरह के इन्फ्लुएंस होते हैं, एक जो है मोहब्बत वाला इन्फ्लुएंस होता है, ठीक है, मोहब्बत और अदब वाला इन्फ्लुएंस जिसको कहते हैं, ठीक है। और दूसरा इन्फ्लुएंस ये होता है कि वालिदैन ने जैसे औलाद को तरबियत दी होती है ना तो औलाद उसी तरीके पे यानी दुनिया को देखती है, उसी नजर से दुनिया को देखती है, उसी तरीके पे बातों को समझती है, क्योंकि वालिदैन ने उसको बिल्कुल जीरो से लेकर के तरबियत दी हुई होती है, ठीक है। तो इस वजह से ना औलाद जो होती है वो वालिदैन के अंडर इन्फ्लुएंस होती है, ठीक है। अब दीन क्या कह रहा है और वालिदैन क्या कह रहे हैं, क्या क्या वालिदैन की बात सही है, क्या वालिदैन की बात गलत है, ठीक है, इसको समझना जो है ना वो औलाद के लिए इतना आसान नहीं होता, ठीक है, क्योंकि इसको समझने के लिए आपको इस इन्फ्लुएंस से बाहर निकल के सोचना होता है, इस इन्फ्लुएंस से बाहर निकल के देखना होता है, जिसको कहते हैं ना गैर जानबदाराना किसी बात को देखना होता है, ठीक है। बिकॉज आप इतने इन्फ्लुएंस में होते हैं वालिदैन के मोहब्बत और अदब की वजह से और उस साल हर साल की तरबियत की वजह से कि आप उस इन्फ्लुएंस से बाहर निकल के गैर जानबदाराना नहीं देख पाते, ठीक है। तो फिर होता क्या है कि जब आपका वास्ता दूसरे लोगों से पड़ता है, ठीक है, जो कि आपके वालिदैन के जैसे नहीं है, ठीक है, मिसाल के तौर पर आपकी शादी होती है, ठीक है, अब शादी करके आप घर के अंदर किसी दूसरे घराने की लड़की को लेकर के आते हैं, ठीक है। अब वो जो लड़की होती है ना वो आपकी जिम्मेदारी भी होती है, लेकिन उसके साथ आपका वैसा ताल्लुक नहीं होता जैसे कि आपका ताल्लुक वालिदैन के साथ होता है। तो अक्सर ये होता है कि वालिदैन जो है ना वो उस लड़की के मामले में आपको कुछ ऐसी बातें करने के लिए कहते हैं जो कि शरीयत और सुन्नत के खिलाफ है, ٹھیک ہے، لیکن آپ کو سمجھ میں نہیں آ رہا ہوتا ہے کہ آپ کے والدین آپ کو کوئی غلط کام کرنے کے لیے بھی کہہ سکتے ہیں، یہ بات آپ ماننے کے لیے تیار نہیں ہوتے، اس لیے کہ آپ کا اتنا وقت ان کے ساتھ گزرا ہوتا ہے، اتنی محبت ہوتی ہے، اتنا ادب ہوتا ہے، یا تربیت کی وجہ سے اتنا انفلوئنس ہوتا ہے کہ آپ ان کی باتوں کو غلط نہیں قرار دے پاتے ہیں. ٹھیک ہے، تو اس وجہ سے کیا ہوتا ہے، اس وجہ سے اکثر اولاد خصوصاً بیٹے وہ نہ پھر دوسرے گھرانے سے لائی ہوئی اس لڑکی کے ساتھ بہت زیادہ زیادتی کے مرتکب ہو جاتے ہیں، بہت زیادہ زیادتی کے مرتکب ہو جاتے ہیں. ٹھیک ہے، اور یہ ظلم ہوتا ہے. ٹھیک ہے، یہ خلاف شریعت بات ہوتی ہے اور یہ گناہ ہوتا ہے. ٹھیک ہے، تو اس گناہ سے کیسے نکلیں؟ اس گناہ سے نکلنا کوئی آسان کام نہیں ہے، خود سے نہیں نکل سکتا بندہ، اس لیے کہ خود سے وہ بندہ تو انڈر انفلوئنس ہے. ٹھیک ہے، وہ تو نہیں سوچ پاتا، اس کو تو سمجھ میں ہی نہیں آ رہا ہوتا کہ کیا صحیح ہے کیا غلط ہے. ٹھیک ہے، تو اس سے نکلنے کے لیے کیا کرنا ہوتا ہے؟ پھر اس سے نکلنے کے لیے پھر اس بندے کے لیے لازمی ہوتا ہے، ٹھیک ہے، آپشنل نہیں ہوتا، اس کے لیے لازمی ہوتا ہے کہ وہ کسی کے ساتھ ایسا اصلاحی تعلق بنا کر کے رکھے کہ جو اس کے گھریلو حالات سے واقف ہو، اس کے ذاتی حالات سے واقف ہو، تاکہ اس شخص کے پاس جا کر کے یہ اپنے ان سچویشنز کو ڈسکس کر سکے اور اس سے مشورہ لے سکے کہ فلانی چیز جو میرے والدین مجھے کرنے کے لیے کہہ رہے ہیں میری بیوی کے ساتھ، کیا یہ جائز ہے کہ یہ جائز نہیں ہے؟ یہ وہ بندہ، وہ اولاد خود ڈیسائیڈ نہیں کر پاتی، یہ خود ڈیسائیڈ نہیں کر سکتی، اس کو کسی ایسے اہل علم کے ساتھ تعلق رکھنا لازمی ہے، آپشنل نہیں ہے. کیونکہ اگر وہ نہیں رکھے گا یہ تعلق تو وہ یقیناً زیادتی کا مرتکب ہوگا، یقیناً زیادتی کا مرتکب ہوگا. ٹھیک ہے، اور یہ زیادتی جو ہوتی ہے نا، یہ بہت مہنگی پڑتی ہے، بہت مہنگی پڑتی ہے. ٹھیک ہے، ساری زندگی انسان کی برباد ہو جاتی ہے، اس کی اپنی زندگی، اس کی بیوی کی زندگی، حتیٰ کہ آنے والی اولاد کی زندگی برباد ہو جاتی ہے، گھر برباد ہو جاتا ہے. ٹھیک ہے، اور آپ نے وہ حدیث مبارکہ سنی ہوگی، یقیناً سنی ہوگی، جس میں کہ نبی صلی اللہ علیہ وسلم نے ہمیں بتلایا کہ شیطان اپنا دربار پانی کے اوپر بناتا ہے، اور اس دربار کے اندر اس کے جو چھوٹے ہوتے ہیں نا، چھوٹے شیاطین، وہ آ کر کے اس کو رپورٹ دیتے ہیں کہ آج میں نے یہ کیا، آج میں نے یہ کارنامہ انجام دیا. تو شیاطین آتے ہیں اور ابلیس کو آ کر کے رپورٹیں دیتے ہیں، اور وہ ہر ایک کی رپورٹ سن کر کے اگنور کر دیتا ہے. پھر ایک شیطان آتا ہے اور وہ آ کر کے اس کو کہتا ہے کہ آج میں نے میاں بیوی کے درمیان تفرقہ ڈال دیا، میں نے ان کے درمیان لڑائی کروا دی. تو ابلیس اپنے تخت پر سے اترتا ہے اور اس شیطان کو گلے لگا لیتا ہے. ٹھیک ہے، تو کیوں کرتا ہے وہ یہ کام؟ اس لیے کہ یہ جو کام ہے نا، گھر کے اندر لڑائی کروا دینا، میاں بیوی کے درمیان تفرقہ ڈال دینا، یہ جو ہے اسلامی معاشرے کو برباد کرنے کی ابتدا ہوتی ہے. ٹھیک ہے، یہ ایک ایسا بیج ہوتا ہے جس بیج سے پھر نفرت کے پودے بند نکلتے ہیں اور درخت بنتے ہیں، اور اس سے پھر بہت فساد پھیلتا ہے، اور فساد شیطان کو پسند ہے، کیونکہ اسی سے پھر آگے جا کر کے نا مسلمان خراب ہوتے ہیں، مسلمانوں کا ایمان خراب ہوتا ہے، مسلمانوں کا معاشر خراب ہوتا ہے. ٹھیک ہے، تو یہ کوئی چھوٹا مسئلہ نہیں ہے کہ گھروں کے اندر میاں بیوی کے درمیان لڑائیاں چل رہی ہیں، یہ بہت بڑا مسئلہ ہے. اور یہ مسئلہ کیوں ہوتا ہے؟ اس لیے کہ میاں بیوی اپنی زندگی گزار رہے ہوتے ہیں اور ان کو کوئی سمجھانے والا نہیں ہوتا، بلکہ انہوں نے کسی سے مشورہ کیا نہیں ہوتا. یہ نہیں ہوتا کہ سمجھانے والے نہیں ہیں، بھائی سمجھانے والے تو دنیا میں ہیں، لیکن ہم ان سے جا کے پوچھتے نہیں ہیں اپنے معاملات، ہم مشورے نہیں کرتے. تو اس وجہ سے ہمارے گھر میں لڑائی چھوٹی شروع ہوتی ہے، پہلے دن ایک دم ایٹمی وارننگ شروع ہو جاتی، پہلے دن تو چھوٹی سی لڑائی شروع ہوتی ہے، لیکن اس لڑائی کو کنٹین کرنے کے لیے ہمیں سمجھ میں نہیں آ رہی ہوتی کہ اس کو کنٹین کیسے کریں. تو کیا ہوتا ہے، اگلے دن پھر اس سے بڑی لڑائی ہوتی ہے، اس کے بعد اس سے بڑی لڑائی ہوتی ہے، اس کے بعد اس سے بڑی لڑائی ہوتی ہے، حتیٰ کہ گھر جو ہے وہ جہنم کا نمونہ بن جاتا ہے. بھائی اس کو آپ کو پہلے دن کنٹرول کرنا چاہیے تھا نا، کنٹین کرنا چاہیے تھا، لیکن کیسے کنٹین کرتے آپ کو تو سمجھ میں ہی نہیں آ رہی کہ امی مجھے کیا کرنے کے لیے کہہ رہی ہیں، کیا وہ جائز بھی ہے کہ نہیں ہے، ابو مجھے کیا کرنے کے لیے کہہ رہے ہیں، کیا وہ جائز بھی ہے کہ نہیں ہے، رائٹ، آپ کو تو سمجھ میں ہی نہیں آ رہی. تو اس میں قصور جو ہوتا ہے نا، وہ اس لڑکے کا خود ہوتا ہے، और फिर वो जाकर के जब खुदकुशी करते हैं ना, और आपको पहले बताया भी है कि हमारे मुल्क के अंदर शादीशुदा मर्दों में खुदकुशी का रेट सबसे ज्यादा है। अजीब बात है, वेस्टर्न कंट्रीज के अंदर खुदकुशी का रेट जो है वो अकेले लोगों में ज्यादा होता है, बूढ़े लोगों में ज्यादा होता है, और हमारे यहां नौजवान मर्दों में सबसे ज्यादा है, राइट? तो वो क्यों होता है? वो इसी वजह से होता है क्योंकि वो बंदा जो होता है ना, वो अपनी अनानियत की वजह से किसी से जाके पूछता नहीं है, किसी से उसने इस्लाही ताल्लुक बनाया नहीं होता, ठीक है? तो इस वजह से रुलता रहता है, कभी बीवी खींचती है, कभी मां खींचती है, कभी बाप खींचता है, तो वो खींचता रहता है इधर से उधर से, और फिर उसकी जिंदगी बर्बाद हो जाती है। हत्ता के यहां तक नौबत आ जाती है कि वो ब्लड प्रेशर का मरीज हो जाता है, और वो शुगर का मरीज हो जाता है, वो डिप्रेशन का मरीज हो जाता है, वो हार्ट का पेशेंट हो जाता है, और अल्टीमेटली कुछ लोग जो होते हैं वो उस लेवल तक पहुंच जाते हैं कि अपनी जान ले लेते हैं। और दुनिया कहती है बड़े मजलूम है जी, बड़े मजलूम है जी। और कुरान क्या कहता है, हदीस क्या कहती है? हदीस कहती है कि जिसने अपनी जान ली वो मजलूम नहीं होता, जिसने अपनी जान ली वो मजलूम नहीं होता, वो इतना बड़ा जालिम होता है कि जहन्नुम के अंदर उसको हमेशा हमेशा उसी तरीके से अजाब दिया जाएगा जिस तरीके से उसने अपनी जान ली है, जिस तरीके से उसने अपनी जान ली है। और हम लोग खुदकुशी करने वाले को मजलूम समझते हैं, वो मजलूम नहीं होता, वो जालिम होता है। वो जालिम क्यों होता है? क्योंकि उस नौबत तक जो वो पहुंचा है वो अपने कियों की वजह से पहुंचा है, अपने गुनाहों की वजह से पहुंचा है, अपने अनानियत की वजह से पहुंचा है, अपने तकब्बुर की वजह से पहुंचा है, ठीक है? अगर वो सुन्नत को फॉलो कर लेता और मशवरे का ताल्लुक बना लेता तो वो इस नौबत तक नहीं पहुंचता। तो कितनी सख्ती के साथ वो सुन्नत के खिलाफ जिंदगी गुजारता रहा, उसने नहीं मान करके दी, राइट? तो वो खुद जिम्मेदार है, अपनी बर्बादी का जिम्मेदार वो खुद है। इसी वजह से जहन्नुम के अंदर उसको अबदन आबाद ये सजा दी जाती रहेगी, ठीक है? तो उकूकुल वालिदैन है तो सबसे बड़ा गुना, लेकिन इसके अंदर बहुत सारी तफसील है, ठीक है? इसके बाद है कत्लुन नफ्स। फरमाया कि तीसरा बड़ा गुना किसी को नाहक कत्ल करना है। एक और हदीस में आता है कि जिसने एक कलमे से भी कातिल की मदद की तो ये शख्स मैदान महशर में अल्लाह ताला के सामने जब खड़ा होगा तो पेशानी पर यह लिखा होगा आइसुम मिन रहमतिल्लाह, ठीक है, कि अल्लाह ताला की रहमत से मायूस है ये शख्स। तो एक यानी सिर्फ एक कलमे से भी किसी को कत्ल करने में मदद दी। और हमारे यहां क्या होता है, हम उल्टा लोगों को उकसाते हैं एक दूसरे के खिलाफ, ठीक है, और फिर वो बंदा जाकर के अगले बंदे को कत्ल करके आता है। तो हमारे यहां तो उसके ऊपर फिर क्या क्या कुछ नहीं होता। तो क़यामत के दिन इसके पेशानी के ऊपर आइसुम मिन रहमतिल्लाह लिख दिया जाएगा। नीज एक और हदीस में फरमाया गया है कि अगर सातों आसमान और जमीन वाले किसी मोमिन के कत्ल में शरीक हो जाएं तो उन सबको जहन्नुम में दाखिल कर दिया जाएगा, किसी मोमिन के कत्ल में। और मोमिन कौन होता है? जो कि शिर्क नहीं करता, ईमान वाला होता है, ठीक है? तो इसकी इतनी बड़ी अहमियत है अल्लाह ताला के नजदीक। और यह भी बहुत सी अहदीस में इसकी मजम्मत वारिद हुई है। फिर आखिर में है यमीनुल गमूस के चौथा बड़ा गुनाह झूठी कसम खाना है। मुल्ला अली कारी रहमतुल्लाह अलैह फरमाते हैं कि उसकी तारीफ यह है कि जिसने माजी के जमाने में जो काम किया है उस पर कसम खाए कि काम नहीं किया, अगर नहीं किया तो कसम खाए कि किया। तो इस कसम को गमूस इसलिए कहते हैं कि इसके मानी होते हैं ढांप लेना, ठीक है, यानी रियलिटी को ढांप लेना, छुपा लेना। तो ये भी इंसान को गुनाहों में ढांप लेती है, यानी झूठी कसम जो है वो इतना बड़ा गुनाह है कि गोया कि ये इंसान को गुनाहों में ढांप लेता है, ठीक है? तो पिछले दिनों आपके साथ गालबन या और लोगों के साथ बात हुई है कि वो जो नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस है ना कि मोमिन दूसरे, जिसका मफहूम है कि दूसरे गुनाह तो कर सकता है, बखील हो सकता है और बुजदिल और वगैरह, लेकिन मोमिन जो है वो झूठा नहीं हो सकता, ठीक है? तो झूठे होने में ये झूठी कसम भी शामिल है, क्योंकि झूठी कसम भी जो है वो झूठी की एक शक्ल है, और झूठ इतना बड़ा गुनाह है कि ये गुनाह जो है वो किसी मोमिन से सरजद नहीं हो सकता। अगर वो ये काम कर रहा है तो इसका मतलब यह है कि उसके ईमान के अंदर कोई शदीद किस्म का नुक्स है, ठीक है? झूठ बोलने वाला उसका भी कोई एतमाद नहीं रहता, और जाहिर है झूठी कसम खाने वाला उसका तो एतमाद बिल्कुल ही खत्म हो जाता है। और दूसरा एक और मसला क्या होता है कि उसकी झूठी कसम की वजह से मुआशरे के अंदर अदल कायम नहीं हो सकता, ٹھیک ہے، انصاف نہیں قائم ہو سکتا، کیونکہ جب بھی کوئی لیگل کیس آتا ہے، لیگل ایشو آتا ہے، کوئی پرابلم ہوتی ہے، تو اس کے اوپر پھر قسم نہیں جاتی ہے، ٹھیک ہے، ایویڈنس چاہیے ہوتی ہے نا، اور ایویڈنس جو ہوتی ہے وہ ضروری نہیں ہے کہ فزیکل فارم میں ایویڈنس موجود ہو، بلکہ گواہی لی جاتی ہے لوگوں کی، ٹھیک ہے، تو گواہی دینے والا ظاہر ہے اوتھ کے انڈر گواہی دیتا ہے، انڈر اوتھ، تو انڈر اوتھ گواہی دینا اسی کو کہتے ہیں جھوٹی قسم کھانا، ٹھیک ہے، جھوٹی گواہی دینا اسی کو جھوٹی قسم کھانا کہتے ہیں، تو اگر وہ جھوٹی قسم کھائیں گے تو ظاہر ہے ظالم کو سزا نہیں ملے گی اور مظلوم کا معاملہ جو ہے وہ صحیح نہیں ہوگا، جب یعنی اس کو جو ہے وہ اپنا حق نہیں ملے گا، تو جب ظالم کو سزا نہیں ملے گی اور مظلوم کو اس کا حق نہیں ملے گا تو معاشرے کے اندر بے چینی پیدا ہوگی، بد امنی پیدا ہوگی، ٹھیک ہے، اس سے جو ہے نا معاشرے کا امن و سکون غارت ہو کر کے رہ جائے گا اور اس سے پھر دنیا کے اندر فساد پھیلے گا، ٹھیک ہے، تو جھوٹی قسم سے یہ بھی ایک ایسی چیز ہے کہ جس سے کہ ایک گویا کہ فیوژن افیکٹ ٹائپ کی چیز جو ہوتی ہے نا وہ دنیا کے اندر جاری ہو جاتی ہے، تو اس کو نبی صلی اللہ علیہ وسلم نے الکبائر کے اندر اس حدیث کے مطابق شامل کیا، ٹھیک ہے، اگلی حدیث کی تلاوت اور اس کا ترجمہ پڑھ لیتے ہیں، اگر کسی کو کوئی سوال ہے، کوئی کامنٹ ہے اس حدیث کے بارے میں تو آپ ان دا مین ٹائم لکھ لیں، جب تک کہ ہم اگلی حدیث کی تلاوت اور ترجمہ پڑھتے ہیں، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ البر حسن الخلقی خلقی والاثم ما حاک فی صدرک وکرہت ان یطلع علیہ الناس، ٹھیک ہے، اس حدیث میں بھی کافی تفصیل کرنی پڑے گی انشاءاللہ، بہرحال اس حدیث میں نبی صلی اللہ علیہ وسلم نے البر کے بارے میں بتایا، پیچھے کیا تھا، الاسم یعنی کبائر الاسم جو تھے بڑے گناہ، ان کے بارے میں بتایا تھا کہ وہ کیا کیا ہوتے ہیں، یہاں پر البر کے بارے میں بتایا ہے شروع میں کہ نیکی، بر کہتے ہیں نیکی کو، حسن الخلقی خوش خلقی کا نام ہے، اچھے اخلاق، والاسم اور گناہ، ٹھیک ہے، تو اسم جو ہے نا وہ گناہ کے لیے دوسرا لفظ ہے جو کہ قرآن حدیث کے اندر استعمال ہوا ہے، ظلم بھی ایک لفظ ہے، اسم بھی ہے، اور یعنی اسم یہاں پہ جو لکھا ہوا ہے، ایک اور بھی لفظ ہے، والاسم ما حاک فی صدرک، اور گناہ کیا ہے، ما حاک فی صدرک، جو کھٹکے تمہارے دل میں، تمہارے سینے میں یا تمہارے دل میں، ٹھیک ہے، وکرہتا ان یطلع علیہ الناس، اور تو کراہت کرے اس بات سے کہ اس کے اوپر مطلع ہوں لوگ، تو کراہت کرے اس بات سے کہ اس پر مطلع ہوں لوگ، الناس کا مطلب لوگ، ٹھیک ہے، یہ تو اس کا لفظی ترجمہ تھوڑا سا ہو گیا، اب اس کی لغات کہ الخلق بمانے طبیعت، عادت اور سیرت، یعنی کسی کے خلق، اس کے عادت کو کہتے ہیں، اس کی سیرت کو کہتے ہیں، ٹھیک ہے، تو یہاں پر حسن الخلق یعنی اچھی عادت، اچھی سیرت، انک لعلی خلق عظیم، قرآن کی آیت کا حصہ ہے کہ اللہ تعالیٰ نے فرمایا کہ بے شک آپ بڑے خلق کے اوپر ہیں، یعنی بہت ہی عظیم خلق، عظیم سیرت کے اوپر ہیں نبی علیہ الصلوۃ والسلام، ٹھیک ہے، حسن کا مطلب آپ کو پتہ ہی ہے، حسن جو ہے وہ صفت کا صیغہ ہے ایکچولی، اور اس کا مطلب ہوتا ہے اچھی، حسین، اچھا، الاسم کا انہوں نے لغات میں تذکرہ نہیں کیا لیکن اس کا مطلب گناہ ہی ہوتا ہے، الاسم ما حاکا، ما جو ہے وہ ما موصولہ ہے یہاں پر، جس کا ترجمہ جو سے کرتے ہیں، وہ جو، ٹھیک ہے، ما موصولہ، حاکا، حاکا کی دیکھیں لغات میں اس کے بعد نون لکھا ہوا ہے، تو اس کا مطلب بھی کیا ہوا کہ یہ نصرا ینصرو کے وزن پر ہے، یعنی اس کا جو ماضی ہے وہ تو حاکا ہی ہے، واحد مذکر غائب فعل ماضی معروف کا صیغہ حاکا ہے، اور اس کا مضارع کا صیغہ ہوگا یحوکو، یحوکو، حاکا یحوکو، حوکن حیاکن، یہ دونوں اس کے مصدر ہیں، حوکن بھی مصدر ہے اور حیاکن بھی مصدر ہے اس کا، اور اس کا مطلب ہوتا ہے شک اور تردد میں ڈالنا، ٹھیک ہے، شک اور تردد میں ڈالنا، یعنی کچھ کھٹک ہونا جس کو ہم کہتے ہیں، صدر، ہر چیز کا سامنے سے اوپر کا حصہ، ٹھیک ہے، یعنی جو سامنے کا حصہ ہوتا ہے، اور سامنے میں بھی تھوڑا سا اوپر والا سامنے کا حصہ، ठीक है, जो कि हमारे बदन के अंदर सीना जिसको कहते हैं, ठीक है, उसको सदर कहते हैं। तो सदर जो होता है वो उमूमन हमारी उर्दू जुबान के अंदर सेंट्रल लोकेशन के लिए भी इस्तेमाल होता है। जैसे कि हर शहर के अंदर एक सदर होता है, सदर मुकाम, उस मुल्क का सदर मुकाम, जिस जो कि एडमिनिस्ट्रेटिव सेंटर होता है। जरूरी नहीं है फिजिकली जो है वो उस मुल्क के सेंटर में हो, लेकिन एडमिनिस्ट्रेशन का वो सेंटर होता है, उसको सदर मुकाम कहते हैं, यानी कैपिटल सिटी। तो सदर जो है ना वो सीने के लिए इस्तेमाल होता है इंसान के बदन में, लेकिन मुराद इससे जो है वो दिल लिया जाता है, इसलिए कि सीने के अंदर जो सबसे अहम चीज होती है वो इंसान का दिल होता है। ठीक है, इसी वजह से मुराद दिल ली जाती है। इसका इन्होंने सदरा फेले माजी लिख दिया, और इसके आगे इन्होंने गौद और नून दोनों लिखे हैं। ठीक है, इसका मतलब ये है कि सदरा जो फेले माजी है ना, इसका फेले मुदारे गौद के वजन पर भी आता है और नून के वजन पर भी आता है। गौद का वजन होता है जराबा यदरिबू, तो सदरा यसदिरू, यसदिरू इसका फेले मुदारे होगा। और नून के वजन पर क्या होगा, सदरा यसदुरू, सदरा यसदुरू, क्योंकि नून जो है वो नसरा यनसुरू होता है, तो इस वजह से सदरा का फेले मुजारे अगर नून के वजन पर लें तो यसदुरू होगा, और अगर दौत के वजन पर लें तो यसदिरू होगा। सदरन का मतलब होता है आगे बढ़ना। ठीक है, जरा सदरा का तर्जुमा लिखें। सदरन तो मस्दर है, जिसका तर्जुमा आपको बता दिया, आगे बढ़ना। तो सदरा का क्या मतलब होगा, सदरा जैसे यहां लिखा हुआ है सदरा, इसका तर्जुमा क्या बनेगा? जी, कोई और बताए। जी बिल्कुल सही है, सदरा का मतलब वो आगे बढ़ा। ठीक है, फेले माजी है, और फेले माजी का बिल्कुल पहला सीगा है, जैसे अबदा होता है, अबदा उसने इबादत की, उसी तरह सदरा वो आगे बढ़ा। ठीक है, तो मसदर से तो खाली हमें मदद मिल रही है इसका मानी समझने में, लेकिन असल में तो ये फेले माजी है ना। काला ताला अलम नशरह लका सदरा का, ठीक है, उसमें भी यही लफ्ज इस्तेमाल हुआ कि क्या हमने नहीं खोल दिया आपका सीना। करेहता, ये सीन लिखा हुआ है, इसका मतलब ये है कि ये एक और पैटर्न होता है, समिया यस्माऊ का पैटर्न, समिया यस्माऊ, तो उस पैटर्न के ऊपर ये फेल आता है। इसकी मजीद तफसील अभी नहीं करते हैं, बिकॉज ये सीगा भी थोड़ा आगे जा करके है। करेहता, करेहता का मतलब तू कराहत करे, या तूने कराहत की। करहन व कुरहन, ये दोनों मस्दर हैं इसके, जिनका मतलब होता है नापसंद करना। ठीक है, उर्दू में हमने इसमें ये रा की जगह रा लगा दिया है, तो हम कुड़ना कहते हैं, लेकिन ये होता है करना, करहा और कुरहा, यानी नापसंद करना। काला ताला वलव करे हल मुशरिकून, के अगरचे के मुशरिकीन कराहत करें, नापसंद करें। वलव करे हल मुशरिकून, यत्तलिउ, यत्तलिउ का मतलब है जानना। ठीक है, जैसे कि हम इत्तला देना कहते हैं ना, इत्तलायत, असल में यह है इत्तलायत तलियू, तो यत्तलियू जो है वो फेले मुजारे का सीगा है, और इसका तर्जुमा बनता है कि वो मुत्तला, मुत्तले होता है, वो मुत्तले होता है। ठीक है, खैर, इसके बाद उन्होंने फा सीन नून तीनों लिख दिए, क्योंकि ये जो इत्तलायत तलियू है ना, इसका जो पैटर्न बनता है वो फा के ऊपर भी बनता है, सीन पर भी बनता है, नून पर भी बनता है। फा का मतलब होता है फताह यफ्ताहू, फताह, ये इंशाल्लाह जब सर्फ पढ़ेंगे ना तो फिर आप लोगों को ये बातें समझ में आएंगी। खैर, तुलुअन का मतलब होता है जानना भी और पहाड़ पर चढ़ना भी। ठीक है, ये इसका मस्तर है तुलुअन, तुलु जैसे सूरज तुलु होता है, तो सूरज भी गोया कि चढ़ रहा होता है ऊपर, इस वजह से उसको तुलु कहते हैं। इत्तला, ये बाबे इफ्तेआल से है, जाहिर है अभी आपने सर्फ नहीं पढ़ी है तो बाबे इफ्तेआल आपको नहीं पता, लेकिन ये एक पैटर्न है, एक बाब या एक पैटर्न कहलाता है इत्तला, इसका मतलब होता है वाकिफ होना। काला ताला वमा कानल्लाहु लियुतलियाकुम, इसकी भी तर्जुमा मैंने नहीं देखा है, तो اپنی طرف سے نہیں کروں گا. ٹھیک ہے, تو یہ جو ہے اس حدیث کا ترجمہ ہو گیا اور لفظی تحقیق ہو گئی. کسی کو کوئی سوال ہے اگر آج کی کلاس کے بارے میں یا ان جنرل بھی, تو آپ ابھی پوچھ لیجئے, ورنہ اس کی تشریح انشاءاللہ ہم کل کریں گے. چلیں ٹھیک ہے, پھر ہم کلاس ختم کرتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.